नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 29 गते सोमबार, आषाढ़ कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार 13 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज तस लागा 14। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर सुकुम्बासीलाई लाल पूर्जा छिट्टै शीर्षकमा गोर्खापत्र दैनिकबाट लिँदैछौ। वर्षौंदेखि जग्गाको स्वामित्व पर्खाईमा रहेका सुकुम्बासी परिवारलाई सरकारले आवश्यक प्रक्रिया पूरा गरी लाल पूर्जा उपलब्ध गराउने तयारीलाई तीव्र बनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वास्तविक सुकुम्बासीको पहिचान, जग्गाको व्यवस्थापन र कानूनी प्रक्रिया पूरा गरेर स्थायी समाधान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भक्तपुरको खरीपाटी स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका परिवारसँग हिजो भेट गर्दै मन्त्री रावलले हतारमा गरिने निर्णयभन्दा दीर्घकालसम्म विवादरहित हुने गरी काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, लाल पूर्जा दिनु मात्रै हाम्रो उद्देश्य होइन, भोलि कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित र स्थायी समाधान दिनु सरकारको प्राथमिकता हो। उहाँले सुकुम्बासी व्यवस्थापन संवेदनशील र जटिल विषय भएकाले निश्चित समयसीमा तोकेर काम गर्न कठिन हुने उल्लेख गर्नुभयो। उहाँका अनुसार सुकुम्बासीको पहिचानसँगै उनीहरूलाई उपलब्ध गराउने जग्गाको पहिचान, स्वामित्व प्रमाणीकरण र कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। हामीले सुकुम्बासी पहिचान गरेर मात्र पुग्दैन, जग्गा पनि पहिचान गर्नुपर्छ। सबै प्रक्रिया पूरा गरेर दिइएको लाल पूर्जा नै दिगो समाधानको आधार बन्छ, मन्त्री रावलले भन्नुभयो। सरकारले सुकुम्बासीका हकमा सकेसम्म छिटो काम अगाडि बढ़ाइरहेको जानकारी दिँदै उहाँले होल्डिङ सेन्टरमा रहेका परिवारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। बर्दियाबाट लाल पूर्जा वितरण शुरू उपशीर्षकमा खबर अगाडि छ। मन्त्री रावलका अनुसार सरकारले तय गरेको योजना अनुसार लाल पूर्जा वितरण प्रक्रिया शुरू भइसकेको छ। असारको तेस्रो सातादेखि वितरण थाल्ने तयारी अनुसार बर्दियाबाट प्रक्रिया अगाडि बढ़ाइएको र आगामी दिनमा अन्य जिल्लामा क्रमश विस्तार गरिने उहाँले जानकारी दिनुभयो। उहाँले केही हप्ताभित्र धेरै जिल्लामा यो प्रक्रिया विस्तार गर्ने सरकारको योजना रहेको समेत जानकारी दिनुभयो। यसैगरी होल्डिङ सेन्टरमा रहेका परिवारलाई समेत आवश्यक कागजात प्रमाणीकरण र जग्गाको व्यवस्थापन प्रक्रिया पूरा गरेपछि मात्र लाल पूर्जा उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो। यो समाचार सुकुम्बासीलाई लाल पूर्जा छिट्टै शीर्षकमा गोर्खापत्र दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा भने मन्त्री पिच्छे आश्वासनका पोका, सुकुम्बासीलाई छैन भरोसा शीर्षकको समाचार प्रकाशित छ। ज्यानकै असुरक्षा भएको भन्दै सरकारले नदी किनारका सुकुम्बासीलाई उठाएर किर्तिपुर होल्डिङ सेन्टरमा राख्यो, तर शुक्रबार राति त्यहाँ बाढ़ी पस्यो। सुकुम्बासीको बिजोग भयो। भएका खाद्यान्न, लत्ता कपड़ादेखि विद्यार्थीका कापी किताब चुरलुम्ब डुबे। हतार हतार सरकारले त्यहाँबाट सुकुम्बासीलाई भक्तपुर खरीपाटीमा सारेको छ, तर त्यहाँ सारिए पनि भोलि उठी उडी कहाँ जाने भन्दै सुकुम्बासी निराश छन्। रसाएका आँखामा अनिश्चित भविष्यको चिन्ता कायमै छ। यो प्रसंग अन्नपूर्ण पोस्टमा प्रकाशित छ। प्रधानमन्त्री र राष्ट्रपा सभापति बीच भेटवार्ता शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी संचालनका विषयमा परामर्श भएको छ। उहाँहरूबीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ। पूर्व महामन्त्री कविन्द्र बुर्ला कोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको भेट नियमित हो। उहाँले भन्नुभयो, सरकार र पार्टी संचालन समसामयिक विषयमा छलफलको सिलसिला नियमित चलिरहन्छ। यद्यपि प्रधानमन्त्री र सभापति बीचको छलफलबारे पूर्ण अपडेट छैन, पक्कै नियमित बैठक नै हो, उहाँले भन्नुभयो। राष्ट्रपाले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने तयारी थालेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडा स्तरसम्मै द्रुततर एवं प्रभावकारी बनाउनेतर्फ केन्द्रित गरिएको हो। असार 7 देखि 12 गतेसम्म चितवनमा आयोजित पहिलो महाधिवेशनपछि बलियो सांगठनिक आत्मबल लिएर फर्किएको रासपा नेतृत्व र कार्यकर्ता पंक्ति सांगठनिक पुनर्जागरणमा जुटेको छ। यही बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने बीच भेटवार्ता भएको प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नेपालले सुस्तामा बढ़ायो सुरक्षा उपस्थिति, भारतले देखायो चासो शीर्षकको समाचार कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सरकारले भारतसँग सीमा जोड़िएको पश्चिम नवलपरासी स्थित नारायणी पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। 19 असारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याइएको छ। 3 दिनपछि असार 22 जनरल एम बहादुर अधिकारी प्रतीक्षाको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। 6 दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरीले समेत स्थलगत भ्रमण गर्नुभएको छ। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला 1.5 महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमै आएर निर्माण रोक्न भनेका थिए। यसै पृष्ठभूमिमा सरकारले त्यहाँ सुरक्षा उपस्थिति बढ़ाएको हो। यसलाई लिएर भारतीय पक्षले चासोपूर्वक नेपाल समक्ष प्रश्न गरेको अधिकारीहरूले बताएका छन्। खासगरी सादा पोशाकका नेपाली सेनाका वरिष्ठ अधिकारी सहितको टोली पुगेपछि भारतीय पक्षले चासो दिएको हो। नेपाली सेनाका जनरल एम बहादुर अधिकारीको टोली किन सुस्ता आएका हुन् भनेर परराष्ट्र मन्त्रालय र नेपाली सेना समक्ष भारतले चासो राखेको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भन्नुभयो, हामीले नेपाली सेनालाई बुझ्यौं, सेनाले विपदको पूर्व तयारी स्वरूप अध्ययन गर्न गएको भन्यो, भारतलाई त्यही जवाफ दिएका छौं। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै जसले नेपालीलाई कतारमा रोजगारीको ढोका खोले शीर्षकको समाचार लिँदैछौं। कतारमा नेपालीका लागि रोजगारको ढोका खोल्ने कतारका पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको आइतबार निधन भएको छ। 74 वर्षीय हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमिरी दिवानले आइतबार शोक वक्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारण भने सार्वजनिक भएको छैन। सन् 1995 सत्ता सम्हाल्नुभएका शेख हमदले सन् 2013 कतारको नेतृत्व गर्नुभएको थियो। 25 जून 2013 उहाँले स्वेच्छाले आफ्ना छोरा तथा वर्तमान अमीर शेख तमीम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। त्यतिबेला तमीम 33 वर्षका हुनुहुन्थ्यो। त्यसपछि हमदलाई फादर अफ अमीरका रूपमा चिनिन्थ्यो। खाड़ी क्षेत्रमा सत्ता नेतृत्वको मृत्यु वा सत्ताच्युतपछि मात्र नेतृत्व परिवर्तन हुने अवस्था रहेका बेला उहाँले युवालाई अगाडि बढ़ाउने भन्दै कतार सत्ता हस्तान्तरण गर्नुभएको थियो। कतारका लागि नेपाली पूर्व राजदूत सूर्यनाथ मिश्रले शेख हमद कुशल, उदार र दूरदर्शी शासक भएको सम्झना गर्नुभयो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। बंगला चुलीमा गरीबका नाममा बनाइएका घर रित्तै शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौं। 7 वर्ष अघि दाङको बंगलाचुली गाउँपालिकामा नमूना बस्ती निर्माण गर्ने लक्ष्यसहित गरीबका लागि घर बनाइएका थिए, तर ती घर अहिले अलपत्र अवस्थामा रित्तै छन्। अहिले केही घर मात्रै प्रयोगमा छन्। गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जीसीले भन्नुभयो, बाँकी घर त भताभङ्ग भइसकेका छन्। ती घर पालिकाको अघिल्लो नेतृत्वकालमा बनाइएका थिए। उहाँका अनुसार पालिकाले बनाएका 30 घरमध्ये 11 मात्रै प्रयोगमा छन्। बाँकी 19 घर कामै नलाग्ने अवस्थामा पुगेका छन्। 19 घर प्रयोग विनै जीर्ण बनेपछि राज्यको झण्डै 1 करोड़ रूपियाँ लगानी खेर गएको छ। मान्छे नबसेका घरमा टीन मात्रै बचेको छ। प्रिक्यापका घरका भित्ता उप्किएका छन्, झ्याल फुटेका छन्। समग्रमा ती घर अब कामै नलाग्ने अवस्थामा छन्, उहाँले भन्नुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकमा ज्यान धान्न ज्यानकै दाऊ शीर्षकको समाचार प्रकाशित छ। चैतको मध्यतिर सिराहा बजारको एक घरको हौद सेप्टिक ट्याङ्की सफा गर्दै थिए विक्की मेस्तर। मेसिनले फोहोर तानेपछि आधा खाली भएको ट्याङ्कीमा तलतिर जमेको मलमूत्रको लेदो अझै बाँकी थियो। त्यो निकाल्ने जिम्मा विक्की र उहाँका दुई साथीले पाउनु भएको थियो। रबरका पंजा र साधारण मास्क लगाएका उनीहरू दुर्गन्धले भरिएको ट्याङ्कीबाट फोहोर कन्स्टरमा जम्मा गरेर नजिकैको पोखरीमा फालिरहेका थिए। माथिको फोहोर त मेसिनले तान्छ, विक्कीले भन्नुभयो, तर तल जमेको लेदो हातैले निकाल्नुपर्छ। सिराहा नगरपालिकामा सरसफाई कर्मीका रूपमा काम गर्ने 26 वर्षीय विक्कीको पुर्ख्यौली पेसा यही हो। कक्षा 7 सम्म पढ्नुभएका उहाँ कमजोर आर्थिक अवस्था र अरू रोजगारी नपाएपछि पुर्ख्यौली पेसामा लाग्नुभएको हो। मधेसका अधिकांश जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मलमूत्र जन्ने फोहोर सफा गर्ने काम खास गरी मेस्तर र हलखोर लगायत दलित समुदायका पुरूषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घर घरसम्म सफाईको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बीमा, न सामाजिक सुरक्षा, न त कुनै सुरक्षा मापदण्ड नै। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। काठमाडौँका पानीका स्रोतमा हानिकारक जीवाणु कोलिफर्म पुष्टि शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। काठमाडौँका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ। काठमाडौँवासीले प्रयोग गर्ने खानेपानीमा कोलिफर्म र इकोलाई जीवाणु फेला परेको हो। जनस्वास्थ्य कार्यालय काठमाडौँले हालै गरेको परीक्षणमा सबै खानेपानीका नमूनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो। मनसून सक्रिय भएसँगै काठमाडौँका अधिकांश पानीका स्रोतमा बाढ़ी पसेको छ। हामीले चन्द्रागिरी नगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाबाट खानेपानीका नमूना संकलन गरेका थियौं। काठमाडौँ जनस्वास्थ्य कार्यालयका अधिकृत सरोज रोकाले भन्नुभयो, सार्वजनिक धारासहित घर घरबाट संकलित सबै खानेपानीका नमूनामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीव रहेको परीक्षणले देखाएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। आन्तरिक कलहकै कारण चुनावपछि झन कमजोर बन्दै पुराना दल शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ। जहाँ कांग्रेसभित्र विचारभन्दा वर्चस्वको लड़ाई, एमालेभित्र नीतिभन्दा नेतृत्वको लड़ाई, नेकपाभित्र समायोजनसँगै अस्तित्वको लड़ाई, रापरपाभित्र कार्यशैली र सिद्धान्तको लड़ाई, मधेसवादी दलभित्र संगठनदेखि अस्तित्व जोगाउने लड़ाई रहेको प्रसंगहरू समेटिएको छ। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। यस्तो बन्दैछ सूर्य विनायक धुलीखेल सड़क शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। संघीय राजधानी काठमाडौँलाई देशका अन्य भागसँग सड़क सञ्जाल मार्फत काभ्रेको सागा र थानकोट स्थित नागढुङ्गा नाकाले जोड्ने गर्छन्। अहिले यी दुवै नाकालाई स्तरोन्नति गर्ने काम भइरहेको छ। मुख्य गरी राजधानीलाई पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख नाका नागढुङ्गामा अहिले सुरुङ मार्ग बनिरहेको छ। सम्भवत साउन पहिलो सातादेखि यो सुरुङ मार्ग सञ्चालनमा आउनेछ। अर्को राजधानीलाई पूर्वी भागसँग जोड्ने काभ्रेको सागा नाकाको पनि स्तरोन्नति भइरहेको छ। अरनिको र बीपी राजमार्ग हुँदै पूर्वी भागसँग जोड्ने सबैभन्दा छोटो र प्रमुख सड़कको मुख्य नाका भक्तपुरको सूर्य विनायकदेखि काभ्रेको धुलीखेलसम्मको सड़क स्तरोन्नति अहिले 65% पुगेको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। ग्यारेजबाट पोखरीमा सफलता शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। कुनै समय मोटरसाइकल मरमत गर्दा कालो मोबिलले हात रंगिने श्रीराम थारू अहिले बिहानदेखि साँझसम्म माछाको पोखरीमै व्यस्त देखिनुहुन्छ। कहिले माछाका लागि दाना व्यवस्थापन, कहिले पोखरीको हेरचाह, त कहिले चराबाट माछा जोगाउने काममा उहाँ र श्रीमतीको दिन बित्छ। मोटरसाइकल ग्यारेजको व्यस्त जीवन छोडेर कृषि व्यवसायमा लाग्नुभएका लागेको चार वर्षमै उहाँ सफल व्यावसायिक मत्स्य किसानका रूपमा परिचित हुनुभएको छ। बर्दियाको मधुबन नगरपालिका 8 श्रीरामले 2052 सालदेखि मोटरसाइकल मरमत व्यवसाय सञ्चालन गर्नुभएको थियो। यही पेशाबाट परिवारको गुजारा चलाउनुको साथै छोराछोरीको शिक्षा दीक्षा पूरा गर्नुभयो। 2079 सालमा भने माछा पालनप्रतिको रूचिलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गर्दै चार वर्षदेखि सञ्चालन गर्दै आएको ग्यारेज छोराको जिम्मा लगाएर पूर्ण रूपमा मत्स्य पालनमा होमिनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गाउँ फर्केर गाई पालन, मासिक 1.5 लाख बचत शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। शहरमा बसेर झण्डै 15 वर्ष जागिरी जीवन बिताउनुभएका रमेश मैनाली यतिबेला गाउँ फर्किएर गाई पालनमा रमाइरहनु भएको छ। मोरङको रतुवामाई 5 गोविन्दपुरमा उहाँको आफ्नै 7 बिघा जग्गा छ। गाउँ फर्केर आफ्नो खेती आफै गर्न थाल्नुभएका 40 वर्षीय मैनाली अहिले कड़ा मेहनतका साथ काम गर्नुहुन्छ। रमेशलाई बुवा रंगलाल र पत्नी मन्जुको पूरै भरथेक छ। छोरा बुहारीले गाउँ फर्केर पशुपालन र कृषिकर्म सम्हालेपछि 72 वर्षीय रंगलालको अनुहार उज्यालिएको छ। आफ्नै खेतबारीको घाँस पराल खुवाएर गाईपालन गरिरहनुभएका मैनाली सबै खर्च कटाएर मासिक 1,50,000 रूपियाँ बचत गरिरहेको बताउनुहुन्छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।